A look at the Bhutanese youth world in Nepali, presented by the Bhutanese Association of South Australia.
लाग्यो स्वर सुन्न एकदम रामायण हाम्रो घर घरमा होइन भानु जयन्तीको माहौल एकदम हाम्रो नेपाली समाजमा उर्किरहेको छ रामायण सुन्दा एकदम खुसी लाग्यो मलाई त तपाईँहरूलाई कस्तो लाग्यो
श्रोताहरू मलाई पनि निकै मिठो लाग्यो रामायण भानु जयन्तीको यो निकै माहौल हामी हाम्रो नेपाली समाजमा नेपाली भाषा बोल्ने हाम्रो समुदायमा निकै लागिसकेको छ मलाई लाग्छ तपाईँहरू भानु जयन्तीको छेउछाउ रहेर केही साहित्यिक गतिविधिहरू पनि गर्दै हुनुहुन्छ होला साहित्य सम्बन्धी केही नयाँ कुराहरू सिक्दै हुनुहुन्छ होला सायद मलाई लाग्छ
पक्क पनि युनिसा होइन अहिले हाम्रो घर घरमा हजुरआमा हजुरबाबाहरू हाम्रो आमा बाबाहरू रामायण हातमा लिएर रामायणको श्लोकहरू यसरी पढिराख्नु भएको छ होला
मलाई पनि आज सुन्नु पाउँदाखेरि चाहिँ एकदमै खुसी लाग्यो अब कति रामायणकै कुरा मात्रै गरौँ न होइन साथीहरूलाई पनि स्वागत गरौँ न हाम्रो रेडियोमा र स्वागत छ साथीहरू तपाईँहरूलाई तपाईँ अनि हाम्रो आफ्नै कार्यक्रम युवा संसारमा
श्रोताहरू आज हामी सदा चाहिँ युवा संसार कार्यक्रम लिएर आइपुगेका छौँ रेडियो एडलेट 101.5 FM डिजिटल अनलाइन र 101.5 FM पनि मैले फेरि 101.5 भन्दैछु तपाईँ हामीलाई अनलाइन मार्फत radio.edu.au मार्फत पनि सुन्न सक्नुहुन्छ भने अन्यतिर पनि सुन्न सक्नुहुन्छ आज हामी सदा चाहिँ कार्यक्रममा विभिन्न सेक्सनहरू लिएर आएको छौँ विभिन्न के भने तपाईँलाई पस्किन लिएर आएछौँ हामीसँग सदा चाहिँ युवा गतिविधि त छँदैछन् त्यसका अलावा हामीलाई आज युनिसाले निकै मिठो भुटानको पुरानो इतिहास सुनाउँछु भने आज हामी भुटानमा हाम्रो पुर्खाहरू कसरी भुटान पुगे भन्ने कुरो नेपाली भाषीहरूको इतिहास युनिसाले सुनाउने प्रयास गरेको छ जस्तो लागिरहेछ मलाई त्यसका अलावा हामी ब्रिजबेनमा गत साता मात्रै सम्पन्न इन्ट्रेस्टेड फुटबल टुर्नामेन्टमा विजयी भएर आउने हाम्रो एडलेड ड्रागन्सको एउटा टिमको क्याप्टेनसँग हामी कुरा गर्नेछौँ उहाँहरूको खुसियाली हामी सबैले सम्म बाँड्न उहाँ इच्छुक हुनुहुन्छ उहाँसँग हामी छोटकरीमा कुरा गर्नेछौँ भानु जयन्ती अहिले हामीले रामायण पढेर छौँ है भानु जयन्तीको बारेमा पनि छोटकरीमा तपाईँलाई केही जानकारी दिने छौँ
र सधैँ भने अब सधैँ चाहिँ होइन तपाईँहरूलाई मनोरञ्जन गराउने नै छौँ अब भने युवा गतिविधिको पालो भएको छ होला होइन युवा गतिविधि
मादक पदार्थ र रक्सी सेवनको कुलतमा लागेका युवाहरूको विषयमा मुद्दा हेर्ने एउटा न्यायालय न्यू साउथ वेल्सको राज्य सरकारले बन्द गर्ने निर्णय गरेपछि विवाद उत्पन्न भएको छ अधिकांशले सरकारको यस्तो निर्णयले युवाहरूले गर्ने आपराधिक काममा वृद्धि हुने आकाङ्क्षा गरेका छन् सरकारी खर्च घटाउने योजना अनुसार राज्य सरकारले सोमबार युथ ड्रग एन्ड अल्कोहल कोड बन्द गर्ने निर्णय गरेको थियो त्यस्तै प्रकृतिको अर्को कुनै निकाय नबने युवाहरूलाई जेल चलान गर्नुपर्ने परिस्थिति आउँछ जसले आपराधिक गतिविधिमा भने थप गर्ने प्रोत्साहन गर्नेछ सो राज्यमा यस्तो सरकारको न्यायालय सन् 2000 तीन स्थानमा खोलिएको थियो यसले अपराध गर्ने युवाहरूलाई जेल चलान गर्नुभन्दा पनि विज्ञहरूको परामर्शमा उनीहरूको लत छुटाउने प्रयास गर्थ्यो यसअघि न्यू साउथ वेल्स एट्रोनी जेनरल क्रेग स्मिथका प्रवक्ताले सो न्यायालयले युवाहरूले गर्ने आपराधिक गतिविधि कम गर्ने प्रभावकारी काम गर्न नसकेको बताएका थिए
युवाहरूमा अत्याधिक छिटो गतिमा फैलिरहेको एचआइभी एड्सको रोकथामका लागि उगान्डा पार्लियामेन्ट्री फोरम अन युथ अफेयर्सले नयाँ अभियान सुरु गरेको छ। अभियान सुरु भएको घोषणा गर्न भेला भएका देशका चार युवा सांसदले युवाहरूमा सचेतनाका कमीका कारण यो रोग फैलिरहेको बताए। उनीहरूले भनेका छन् उनीहरू अब हरेक मस्जिद र चर्चमा गएर एचआइभी एड्स रोकथामका उपायबारे मानिसहरूलाई जानकारी दिनेछन्। उनीहरू हरेक स्कुल र विश्वविद्यालयमा पनि जानेछन्। उनीहरूले युवाका साथै त्यहाँका शिक्षकलाई पनि यसबारे यस रोगबारे जानकारी गराउनेछन्। एक सरकारी तथ्याङ्क अनुसार उगान्डामा एचआइभी एड्स 7.3% दरले बढिरहेको छ।
तस्मानिया सरकारले काम गरिरहेका बालबालिकालाई सुरक्षा दिने कानून ठिक छ कि छैन भनेर पुनर्मूल्याङ्कन गर्ने भएको छ। वर्कप्लेस रिलेसन मिनिस्टर डेभिड ओ ब्रायनले कानूनमा रहेका प्रावधानका विषयमा विचार गर्ने भनेपछि सरकारले प्रक्रिया अघि बढाएको हो। हालको कानून अन्तर्गत त्यस्ता बालबालिका ले शिक्षामा पहुँच पाएका छन् कि छैनन् भनेर पनि जाँच गरिनेछ। बालबालिकाका लागि एडल्टलाई मात्र सुहाउने काममा लाउन, मनोरञ्जनका गतिविधिमा अश्लील तस्बिर, विज्ञापन, अश्लील लुगा लगाउन र स्कुल जाने बालबालिकाले काम गर्न पाउन अधिकतम घण्टामा अरू कडाई गरिने सम्भावना छ।
मनोवैज्ञानिकहरूका अनुसार अमेरिकामा 8.3% युवा आइएडी अर्थात् इन्टरमिटेन्ट एक्सप्लोसिभ डिसअर्डरको शिकार भएका छन्। यो रोग लागेका युवाहरू अत्याधिक मात्रामा रिसाउने गर्छन्। 10,148 युवामा गरिएको नयाँ अध्ययनले के देखायो भने दुई तिहाई युवाहरूमा धम्क्याउने वा आक्रमण नै गर्ने रिस भएको पाइयो। मनोवैज्ञानिकहरूले यी युवाहरूलाई सो रोगका बारे उपचार आवश्यक रहेको बताएका छन्। सो प्रतिशतलाई सङ्ख्यामा ढाल्दा पुरै युएसमा यो रोगको शिकार हुने युवाहरूको सङ्ख्या 60 लाख हुन आउँछ। यो रोग बाल उमेरको अन्त्यतिर सुरु हुन्छ र जीवनको उत्तरार्धसम्म रहिरहन्छ।
ग्रिसमा युवा बेरोजगारीको सङ्ख्या अत्याधिक छ। यसले त्यहाँको सरकारलाई निकै अप्ठ्यारो पारेको छ। सरकारले युवा रोजगारी सिर्जना गर्न नसकेको भन्दै खुबै आलोचना पनि भएको छ। तर सत्य कुरा अर्कै रहेछ। खासमा ग्रिसका युवाहरू काम गर्न नै चाहँदैनन्। उनीहरू घरमै दिन बिताउन चाहन्छन् र बाबुको कमाईमा जिउन चाहन्छन्। यसरी घरमै बसेर दिन काट्न चाहने युवाहरूको सङ्ख्या 52% छ। युरोपियन युनियनबाट अरबौँ डलर बराबरको ऋण लिएर पनि युवाहरूलाई काममा पठाउन नसकेपछि युरोपका अन्य मुलुक ग्रिसदेखि रिसाएका छन्। ग्रिसमा विदेशी कामदारको मात्रा अत्याधिक छ। गएको केही वर्षमा काम खोज्दै ग्रिस छिर्ने विदेशीको सङ्ख्या ठूलै रूपमा वृद्धि भएको छ। ग्रिसको पुरानो पीडित त्यहाँका युवाहरूलाई विग्रहको पुस्ता बन्न रुचाउँछन्।
अब एउटा सानो जानकारी जस्तो मात्रै छ श्रोताहरू, तपाईँलाई म भन्दैछु, तपाईँ यदि सेन्ट्रल लिङ्कबाट बेनिफिट्सहरू लिँदै हुनुहुन्छ भने तपाईँको लागि खुसीको खबर, खास गरी युवाहरूको लागि र विद्यार्थीहरूको लागि खुसीको खबर जस्तै हो यो। तपाईँलाई यसअघि यदि तपाईँ चाहिँ युथ अलावेन्स अथवा अस स्टडी अन्तर्गत बसेर पढ्दै हुनुहुन्थ्यो भने अथवा युथ अलावेन्स पाउँदै हुनुहुन्थ्यो भने यो हप्तादेखि अथवा जुलाई 1 तारिकदेखि केसमा केही परिवर्तन भएको छ। तपाईँले यसअघि चाहिँ 15मा चाहिँ $236 भन्दा बढी कमाउन पाउनुहुन्थेन, तपाईँको पेमेन्टमा असर पर्थ्यो भने अब तपाईँले 15मा $400 कमाउन पाउनुहुन्छ। यो चाहिँ गएको हप्ता गएको साता दिएको $190 स्कुलमा भर्ना भएका विद्यार्थी अथवा स्कुल पढ्दै गर्नेलाई $190 हाउस होल्ड एसिस्टेन्ट प्याकेज भनेर दिएको, त्यसको अलावा तपाईँले 15मा $400 कमाउँदाखेरि तपाईँले भन्नु न सेन्ट्रल ब्याङ्कबाट पाउने पेमेन्टमा कुनै पनि असर पर्दैन। यो साथै तपाईँले विद्यार्थी हुनुहुन्छ र तपाईँलाई चाहिँ स्टुडेन्ट इन्कम ब्याङ्क अन्तर्गत तपाईँलाई छुट दिएको छ भने योभन्दा अगाडि 6,000 तपाईँले कमाउँदाखेरि तपाईँले ट्याक्स तिर्नु पर्दैन थियो अथवा तपाईँले केही पनि तिर्नु पर्दैन थियो भने अब त्यो मात्रा बढाएर अथवा त्यो ब्याङ्क बढाएर चाहिँ 10,000 पुर्याएको छ। 10,000 तपाईँले ट्याक्स तिर्नु पर्दैन सरकारलाई। यो तपाईँलाई खुसीको खबर तपाईँलाई मैले सुनाइहालेँ। अब गीतको पालो भएको छ होला गङ्गाले, कुन गीत लिएर आएछ अहिले?
श्रोताहरू, अब हाम्रो युवा गतिविधि त सुनिहाल्यौँ इन्द्र र गङ्गाको साथमा। अब भने गीत राजपाल राईको दर्शन नमस्ते नै लगाउँ होला प्रथमचोटि। श्रोताहरूलाई नमस्तेमै स्वागत गरौँ जस्तो लाग्यो।
हजुर श्रोताहरू, दर्शन नमस्ते तपाईँहरूलाई पनि हाम्रो तर्फबाट पहिलो राजपाल राईको दर्शन नमस्ते गीत।
कि आजाओ बल्ला बल्ला भेड़ भो बाचियो कसरी एति सम्मा धेरे बाची भेड़ भो बल्ला बल्ला भेड़ भो दर्शन नमस्ते ए बल्ला बल्ला भेड़ भो दर्शन नमस्ते लोता खलाय आँखें को दर्शन नमस्ते लोतो ठलाई ओठे को दर्शन नमस्ते दर्शन नमस्ते हो दर्शन नमस्ते हो तेरे पलछी भिड़ भो दर्शन नमस्ते ए बल्ला बल्ला भिड़ भो दर्शन नमस्ते
भर्खरै सुन्दै हुनुहुन्थ्यो राजेश पाल राईको स्वरबाट गीत भेटिन्दको भेट मिठो भन्ने
हजुर दर्शन नमस्ते भन्ने एउटा गीत थियो होइन राजपाल राईको गीत चाहिँ हामीले सुनायौँ श्रोताहरू तपाईँहरूलाई अनि हामीले पनि एकदम मजा गर्यौँ स्टुडियोभित्र श्रोताहरू अब भने हामीले भर्खरै मात्र जुलाई 1 तारिकदेखि जुलाई 3 तारिकसम्म ब्रिस्बेनमा भएको फुटबल टुर्नामेन्ट भनौँ अथवा सक्खर टुर्नामेन्ट थियो इन्टरस्टेट हाम्रो भुटनिसले अर्गनाइज गरेको उहाँ फुटबल खेल्नुहुन्छ हाम्रो सम्पूर्ण भनौँ न अस्ट्रेलियामा बस्ने सबै सम्पूर्ण स्टेटबाट हाम्रो भुटनिसहरूले पार्टिसिपेट गर्नुभएको थियो म भाग लिनुभएको थियो फुटबल टुर्नामेन्ट राम्रै भयो हामीले जहाँसम्म सुने अनुसार होइन यो टुर्नामेन्टमा चाहिँ हाम्रो एडलेड साउथ अस्ट्रेलियाले भनौँ न होइन एडलेड ड्रागन साउथ अस्ट्रेलियाले चाहिँ हामीलाई एकदम विजेता हासिल गरेको छ ट्रफी ल्याएको छ उहाँसँग हामी छोटो कुराकानी गर्नेछौँ
हजुर श्रोता इन्ट्रेस्टेड फुटबल टुर्नामेन्टमा भएको यो एडलेड ड्रागनले विजय हासिल गरेपछि केही खुसियाली छाएको छ र जित्ने टिम को एकजना क्याप्टेन भनौँ धन राईसँग हामी कुरा गर्दैछौँ धनजी तपाईँलाई कार्यक्रममा स्वागत छ
धन्यवाद
धनजी तपाईँलाई एकदम यो इन्टर स्टेट यो फर्स्ट फुटबल टुर्नामेन्ट जित्दा कस्तो भइरहेछ
अब टुर्नामेन्ट जित्दा त धेरै अब खुसी भइरहेछौँ हामी होइन हाम्रो टिम भनौँ अब हाम्रो म्यानेजर सबै अब साउथ अस्ट्रेलियाको भुटनिस कम्युनिटी नै अब खुसी भइरहनु भएको छ
अनि तपाईँलाई यो इन्टरेस्टेड फुटबल जितेको छ नि जुन हाम्रो एडलेडले होइन अहिलेसम्म कस्तो माहौल तपाईँहरूको बिचमा एउटा फुटबलर्सहरूको बिचमा छ नि जुन हो यस्तो माहौलहरू कस्तो भइरहेछ? बाहिरको मान्छेहरूले त एकदम विजय हासिलमा एकदम रमाइलो गरिराख्नु भएको छ भने तपाईँहरूको बिचमा कस्तो माहौल भइरहेछ?
हाम्रो बिचमा त त्यही हो, अब प्लेयर्सको बिचमा एकदम अब भनौँ न रोमान्स भइरहेको छ, सबैजना खुसी भइरहेको छ, त्यही हो, सबै प्लेयर्सहरू चाहिँ एकदम खुसीले चाहिँ अब गदगद भइरहेछ।
तपाईँलाई झन् इन्ट्रेस्टेड फुटबल टुर्नामेन्टमा खेल्दाखेरि तपाईँको त्यतिखेरको अनुभव भन्नुहोस् न, खेलको बेलाको कस्तो थियो? अन्तिममा जस्तो मेलबर्नसँगको भिडन्त, तपाईँको भिडन्तको त्यो अलिकति क्षण भनिदिनु सक्नुहुन्छ? तपाईँलाई कस्तो लागिरहेको थियो खेलमा?
खासै भने हाम्रो अलिकति फर्स्ट राउन्डै हामीले क्वार्टर फाइनल खेलेको हो होइन, त्यो चाहिँ त्यो खेल चाहिँ हाम्रो अलबरीसँग परेको थियो र हामीले अलबरीलाई हामीले सजिलै पराजित गरायौँ। त्यसै गरेर चाहिँ केन्ससँग सेमी फाइनल परेको थियो र केन्सलाई चाहिँ अब अलिकति अब भनौँ उताको टिम पनि अलिक कति अब डिफेन्स लाइन्सहरू फरवर्ड लाइन्सहरू एकदम स्ट्रङ भएको कारणले गर्दा चाहिँ केन्ससँग चाहिँ हाम्रो कम्पिटेटिभ म्याच भयो। त्यसमा चाहिँ हाम्रो के अरे खेलाडीहरू धेरै घाइते नि भए, जस्तै खुट्टा फर्किने के भएर अनि अलिकति स्ट्यामिना नि अलिक कम्ती भएर होला जस्तो लाग्यो मलाई चाहिँ होइन।
हजुर,
जे जस्तो होस् हामीले चार गोल चाहिँ स्कोर गर्यौँ र उनीहरूले चाहिँ तिन गोल गर्यो।
ए भनेपछि निकै
कम्पिटेटिभ गेम भएको छ त्यतिखेर चाहिँ। अनि केन्सलाई जित्ने बित्तिकै हामीको सोचाइ चाहिँ के थियो भने मेलबर्नलाई चाहिँ हामी कम्तीमा पाँच बल चाहिँ स्कोर गर्ने हाम्रो जुन सोचाइ थियो, तर त्यो चाहिँ अब के भयो भने मेलबर्नले पनि अर्कै रणनीति लगाएर चाहिँ अब उनीहरूले खेले। एडिलेडको टिम चाहिँ स्ट्रङ छ, डिफेन्सिभ गेम खेल्नुपर्छ भन्ने खालको चाहिँ उनीहरूको कोच म्यानेजर अब क्याप्टेनहरूले चाहिँ त्यस्तो सल्लाह गरेर चाहिँ उनीहरू मैदानभित्र पसेको रहेछ।
हजुर हजुर,
हामीले 80% चाहिँ हाम्रो पकेटमा चाहिँ गोल राखेर उनीहरूलाई चाहिँ अब हामीले भनौँ न हाफ ग्राउन्ड खेलायौँ, तर स्कोर मात्रै नभएको हाम्रो एउटा चाहिँ स्कोर भयो। त्यही
अब तपाईँहरूको फुटबलको योजना के छ?
हाम्रो फुटबलको योजना भन्नु भने अब आगामी दिनमा चाहिँ एडिलेडले अर्गनाइज गर्छ भनेर चाहिँ हामीले सल्लाह गरेर होइन स्कुलमै सल्लाह गरेर आएको छौँ। हजुर, अनि त्यसमा चाहिँ अनि अब त्यसमा चाहिँ हामीले अब एटलिस्ट गर्ल्सको टिम पनि हामीले समावेश गर्न खोजेको छौँ अब यो एडिलेडमा अर्गनाइज गर्दा चाहिँ।
हजुर,
अब त्यही हो, बोइजको टिम त हामीलाई इनफै हुन्छ, तर गर्ल्सको चाहिँ अब कम्तीमा हामीलाई चारवटा टिम भयो भने हामी खेलाउन सकिन्छ।
गर्ल्सको टिम चाहिँ तपाईँले भन्नुभयो सबै स्टेटबाट चारवटा टिम भयो भने तपाईँले खेलाउन सक्नुहुन्छ भन्नुभयो?
होइन, आउँदा त सबै स्टेटदेखि एउटा एउटा आए झन् राम्रो, तर नआएको खण्डमा चारवटा टिम मात्रै आयो भने पनि
हजुर। तपाईँहरूले जस्तो तपाईँहरूले आफ्नो साउथ अस्ट्रेलियामा भएको दुईवटा टिमको चाहिँ फुटबलको क्षेत्रमा दुईवटा टिमलाई अरू विकास गर्न चाहिँ के योजना बनाउनु भएको छ?
विकास गर्नको लागि त्यही हो, हामीले सबैतिर हामीले अब गेमहरू हेरियो होइन, क्लबतिर पनि गइएको छौँ अलिअलि अब केही गर्नको लागि, ग्राउन्डको लागि यताउता।
हजुर,
त्यही अब क्लबमा पनि हामीले जोइन गरिरहेको छौँ होइन, यो गार्डनमा
हजुर। तपाईँलाई चाहिँ झन् अहिलेसम्मको तपाईँहरूको खेललाई अथवा तपाईँको प्रयासलाई चाहिँ कम्युनिटी अथवा अरू लोकल गभर्मेन्ट एजेन्सीहरूबाट कस्तो सहयोग मिलिरहेको छ?
सहयोग त अब हाम्रो भुटनिस कमिटीदेखि हामीलाई सहयोग मिलेको थियो होइन।
हजुर,
गरेर यहाँनिर हामीलाई यहाँ सल्सबरी काउन्सिल भयो, अरू विभिन्न अर्गनाइजेसनले चाहिँ अलिअलि सबैले चाहिँ हामीलाई सहयोग गर्नुभएको छ।
हजुर, हर्कजी तपाईँको समयको लागि धेरै धन्यवाद। धन धन माफ गर्नु होला, मैले अर्को नाम भने अर्को राई र धन राई उस यस्तै भएर है धनजी तपाईँलाई धेरै धेरै धन्यवाद समयको लागि र तपाईँले प्रतियोगिता जित्नु भएकोमा बधाई पनि दिन चाहन्छौँ। भविष्यमा पनि यस्ता धेरै प्रगतिहरू तपाईँको तर्फबाट सुन्न पाऊँ हामी यही चाहना गर्छौँ। यहाँको समयको लागि धेरै धेरै धन्यवाद। श्रोताहरू अहिले तपाईँले सुन्नुभयो एडले ड्रेगन
रेड
रेड रेड क्याप्टेन धन राईसँगको छोटो अन्तर्वार्ता गएको हप्ता मात्रै गएको हप्ता पनि होइन सायद सोमबार मङ्गलबार
होइन
ब्रिस्बेनमा सम्पन्न भएको इन्ट्रेस्टेड भुटनिसहरूको इन्ट्रेस्टेड प्रतियोगितामा विजयी भएको क्याप्टेन
यो इन्ट्रेस्टेड फुटबल टुर्नामेन्ट भनौँ न होइन यसमा चाहिँ आठवटा टिमहरू सामेल थिए होला सायद होइन सामेल थिए उहाँहरूले इन्ट्रेस्टेड फुटबल टुर्नामेन्ट ब्रिस्बेनमा गरेको थियो एकदेखि तिन जुलाईसम्म र जुन चाहिँ एडलेडको पनि दुईवटा टिम थियो रेडले चाहिँ ट्रफी हात पारेको छ मेलबोर्नमा एक का बराबर शून्यमा पराजित गरेर होइन अनि यही अवसरमा हाम्रै बासाको एक्जिक्युटिभ एकजना हुनुहुन्छ सुशील निरौला जसले फुटबल टिमलाई कोअर्डिनेट गरिराख्नु भएको छ होइन उहाँले चाहिँ फुटबल टिम फुटबल प्लेयर्सहरूलाई चाहिँ एकदम एउटा पार्टी नै अर्गनाइज गरिराख्नु भएको छ यही खुसियाली यही म यो विजेता हासिलको विजय यसमा होइन अनि उहाँले भन्नुभएको छ सम्पूर्ण चाहिँ 34 जना होइन 34 बोइजहरू हुनुहुँदो रहेछ हाम्रो एथलेटबाट 34 जना होइन नेपाली भन्नु अप्ठ्यारो भयो 34 जना बोइजहरू हुनुहुँदो रहेछ उहाँहरू एथलेट ड्रेगन रेड मात्रै होइन होइन एथलेट ड्रेगन रेड र ब्लू दुबईलाई एकदम बिबिक्यू बारबिक्यू अर्गनाइज गर्नुभएको छ उहाँले चाहिँ एकदम कन्ग्रेचुलेट भन्नुभएको छ उहाँलाई बधाई दिँदै यो बारबिक्यूमा आउन अनुरोध गर्नुभएको छ उहाँले निमन्त्रणा दिनुभएको छ यसको लागि चाहिँ पाराफिल्ड गार्डन सक्कर क्लब मा छ होइन ठाउँ चाहिँ स्थान चाहिँ वहाँ परेको छ ब्राडम्यान रोड भनेको छ पाराफिल्ड गार्डन सक्कर क्लब ब्राडम्यान रोड पाराफिल्ड गार्डन एसए भनेर लेख्नु भएको छ उहाँले भन्नुभएको छ थर्सडे यही बिहिबार होइन जुलाई 12 तारिक 2012 3 बजीदेखि भनेर भन्नुभएको छ अनि उहाँले भन्नुभएको छ यदि कसैलाई पनि फुटबल खेल्ने अथवा सक्कर यो टिमलाई चाहिँ हेल्प गर्न चाहनुहुन्छ भने केही भन्न चाहनुहुन्छ भने उहाँहरूलाई पनि यो बारबिक्यूमा वेलकम भनेर भन्नुभएको छ।
हजुर श्रोताहरू तपाईँहरू पनि एडलेड ड्रागन्सको यो खुसियाली तपाईँहरूसँग बाँड्न चाहनुहुन्छ भने सायद तपाईँहरू पनि यो कार्यक्रममा संलग्न हुन चाहनुहुन्छ सहभागी हुन सक्नुहुन्छ तपाईँलाई पनि त्यो कार्यक्रममा स्वागत छ भनेर लेख्नु भएको छ सुशीलजीले। अबको पालोमा के छ
अबको पालोमा भने धेरै गन्तव्य कति गर्नु होइन श्रोताहरूलाई पनि अल्छी लाग्छ गीत नै सुनाऊ होला गीत सुनाएर
युनिसाले कुन गीत लिएर आएछ
मैले होइन यहाँ हाम्रो साथी चकमन विष्टले चाहिँ रिक्वेस्ट गर्नुभएको रहेछ अन्जु पन्तको स्वरबाट माया गर्नाले भन्ने गीत र उहाँले चाहिँ भन्नुभएको छ लेट मी बिगिन विथ लट्स अफ थ्याङ्क्स टु द एन्टायर टिम अफ युवा संसार फर द वार्म एक्सेप्टेन्स अफ माई रिक्वेस्ट दिस इज माई फर्स्ट मिट इन दिस प्रोग्राम एन्ड वुड लाइक टु से हाई टु एभ्री वन हु नोज मी सेङ चकमन विष्ट एन्ड अल्सो टु द रेडियो युनिट सो भन्नुभएको छ क्यान यु प्ले दि सङ माया गर्छु भन्नाले नै भाइ अन्जु पन्त
धन्यवाद चकमान विष्टजी तपाईँलाई तपाईँको रोजाइको लागि र तपाईँले यसरी नै हामीलाई माया गरेर रिक्वेस्टहरू पठाइरहनु होला तपाईँको साथीहरूलाई हामी पक्का नै सुनाउनेछौँ श्रोताहरू सुनौँ यो गीत चकमान विष्टको रिक्वेस्टमा अनि तपाईँहरूलाई युवा संसारबाट पनि हजुर श्रोताहरू, अन्जु पन्थको यो मिठो माया गर्छु भन्नेले नै भन्ने गीत सुनायौँ चक्रमान विष्टको अनुरोधमा। श्रोताहरू, अहिले तपाईँ सुनिराख्नु भएको छ रेडियो एडलेड 101.5 मेगाहर्ज, अनि तपाईँको साथ दिइरहेको छौँ हामी, म गङ्गा, युनिसा र इन्द्र। तपाईँले अहिले हामीलाई अनलाइनमा मार्फत पनि सुन्न सक्नुहुन्छ, रेडियो डट एडलेड डट एडियु डट एयुमा पनि हामीलाई संसारभर सुन्न सक्नुहुन्छ। त्यसरी नै हामीलाई यो फेसबुकमा पनि तपाईँले एक घन्टासम्म अनलाइन नै भेट्नुहुन्छ, हामीलाई तपाईँले फेसबुक मार्फत पनि कन्ट्याक्ट गर्न सक्नुहुन्छ। त्यसरी नै तपाईँले हामीलाई युवा संसारको पेजमा, होम पेज भनौँ न होइन, युवा संसारको एउटा वेबसाइट छ, वेबसाइटमा गएर पनि सुन्न सक्नुहुन्छ,
युवासंसार.com मा तपाईँले सुन्न सक्नुहुन्छ हामीलाई फुर्सदको बेला।
हजुर, अनि त्यसरी नै हाम्रो अरू धेरै छन् होइन, ipajournal.com मा पनि तपाईँले फुर्सदको समय मिलाएर हामीलाई अनलाइन सुन्न नसके, होइन डाइरेक्ट सुन्न सक्नु भएन भने संसारभर सुन्न सक्नुहुन्छ ipajournal.com मा गएर पनि। त्यसरी नै हामीलाई हाम्रो इमेल एड्रेस रहेको छ yuva.sansar@hotmail.com, यहाँबाट पनि तपाईँले हामीलाई सम्पर्क गर्न सक्नुहुन्छ। फेसबुकको पनि त्यही हो होइन।
हजुर श्रोताहरू, तपाईँहरूसँग नयाँ केही क्रिएसनहरू छ भने तपाईँ लेख रचना गर्न चाहनुहुन्छ अथवा लेख रचना गर्नुहुन्छ अथवा तपाईँले कुनै एउटा रिसर्च विषयमा रिसर्च गर्नुहुन्छ, युवासँग सम्बन्धित अधिकांश तपाईँ लेखहरू लेख्नु भएको छ अथवा तपाईँसँग त्यस्ता कुनै सामग्रीहरू छन्, सामग्रीहरू छन् जो चाहिँ तपाईँ सबैलाई बाँड्न चाहनुहुन्छ भने तपाईँ हामीलाई पठाउनु होला radio.yuva.sansar@hotmail.com। हामी त्यो तपाईँको लेख, तपाईँको त्यो क्रिएसन, तपाईँको त्यो सृजना हामी रेडियो युवासंसार.com माफ गर्नु होला, युवासंसार.com तपाईँको त्यो लेख रचना अथवा भनौँ तपाईँको क्रिएसन हामी पब्लिस गर्नेछौँ। यतिखेर मेरो हातमा एउटा अनुरोध समवेदना भनेर पठाउनु भएको छ हाम्रो नियमित श्रोता
खगेन्द्र
खतिवडाजीले, उहाँले अलि अगाडि पठाउनु भएको थियो, उहाँको इमेल एकपटक आइपुगेन हामीलाई, फेरि पनि उहाँले पठाउनु भएको, उहाँलाई पठाउन हामीले अनुरोध गरेका थियौँ, त्यस क्रममा हामीले उहाँले पठाइदिनु भएको छ। उहाँले एउटा दुःखद घटनाका विषयमा अलिकति जानकारी दिनुभएको छ र समवेदना प्रकट गर्नुभएको छ। 22 जनवरी 1993 जन्म भई जन्म भई भाई प्रकाश खतिवडाको मिति 9 जुन 2012 शनिबारको दिन भुटानको समयअनुसार बेलुकी 7 बजे गेलफु स्थित आफ्नै घरमा ब्लड क्यान्सरको रोगले 19 वर्षको अल्पायुमा युवा प्रकाशको निधन भएको छ। यसमा रेडियो युवा संसारले एउटा युवा गुमाएको मैले पाएको छु। भाइ धेरै मजासिला प्रफुल्ल मुद्राको र पढाइमा धेरै धेरै राम्रो भएकाले विज्ञान विषयमा दोस्रो वर्षमा अध्ययनरत दोस्रो वर्षमा उहाँले भन्न खोज्नु भएको सायद क्लास 12 होला विषयमा दोस्रो वर्ष अध्ययन अनुरोध गरिआएका प्रकाश विद्यालयमा अकस्मात बेहोस भएपछि उनलाई तत्काल अस्पताल लगेको थियो र त्यस क्रममा उहाँको डाक्टरले चाहिँ केही समयपछि उहाँलाई मृत घोषित गरेको उहाँले यहाँ लेख्नु भएको छ। हामीलाई पत्र लेख्नु भएको छ। यस दुःखद घडीमा हामी सबै कतिवटा परिवार सबै आफन्त इष्टमित्र एवं देश विदेशमा रहनुहुने आफन्तजनले ठुलो क्षति बेहोर्नुका साथै हुनहार व्यक्ति गुमाएका छौँ। यस अवसरमा म युवा संसार रेडियो मार्फत यो समवेदना प्रकट गरिदिनुहुन अनुरोध गर्दछु भन्नुभएको छ। उहाँले अलिक अगाडि लेख्नु भएको छ र पनि ढिलो ढिलो भए पनि उहाँको हामीले प्रस्तुत गऱ्यौँ खगेन्द्रजी। हाम्रो इमेलमा केही गडबडी भएको होला सायद त्यही भएर अलिकति ढिलो आइपुग्यो एकपटक आइपुगेको थिएन त्यसपछि फेरि तपाईँले पठाइदिनु भयो हामीले फेरि यहाँ प्रस्तुत गरेका छौँ। तपाईँको यो लेटरको लागि पनि धन्यवाद दिन चाहन्छु र यो दुःखद घडीमा युवा संसारको तर्फबाट नि हामी मृत आत्माको लागि श्रद्धाञ्जली दिन चाहन्छौँ।
र मसँग चाहिँ एउटा मेसेज रहेको छ ताजमहलदेखि हाम्रो एकजना श्रोताले पठाउनु भएको छ र उहाँले भन्नुभएको चाहिँ नाम नभन्नु भयो है भनेर भन्नुभएको छ र पक्कै पनि हामी तपाईँको नाम भन्ने छैनौँ र उहाँले चाहिँ भन्नुभएको छ हाई गाइज आई हेभ बिन रिसेन्टली बिकेम ओन अफ द रेगुलर लिसनर अफ यर प्रोग्राम आई कुड लाइक यु कमेन्ट बट चुज दिस मेथड इट्स अ ग्रेट स्टार्ट द्याट यु गाइज कम अप विथ सच अ ग्रेट आइडिया सो यु गाइज क्यान सेयर टु आवर कम्युनिटी वाट्स गोइङ अन सो फार आई हेभ लिसन टु प्रोग्राम आई वाज इम्प्रेस बट आई जस्ट डोन्ट फिल लाइक टु लिसन इट फर लङ यु गाइज निड टु टक about more how is Bhutanese community in Australia in finding their way living and how is possible that our community can improve way of living in Australia. As you guys know that we have struggled all our lives in refugee camp, we don't want to waste of life doing no things. I just want to say you guys and share some ideas in the media. There are some group of people who are not fully settled and still finding difficult to understand the way of living in Australia. For example, in winter, some group of people who get awful lot bill at home from gas and electricity. So you don't want that to happen in your community. So you guys and share this how to keep warm. In winter, so on, what importantly, youths in our community are struggling to find a way towards their bright future. How could you guys suggest as you're the model of our community? Generally speaking, you guys did a great job bringing this idea to our community and looking forward that this media will be one of our model source so we can get some generals idea in our community development भनेर भन्नुभएको छ।
श्रोता तपाईँले नाम नखोल्नु भन्नुभएको छ तपाईँले तपाईँको नाम हामीले भनेन धन्यवाद। तपाईँले दिनुभएको सुझाव हामी अवश्य पनि मनन गर्नेछौँ र त्यस दिशामा हामी त्यसबारेमा केही जानकारी पनि दिने प्रयास गर्नेछौँ। युवा संसार कार्यक्रम युवाहरूलाई टार्गेट गरेर बनाइएको हो। त्यो संसार युवाको प्रगति समृद्धिको लागि के गर्न सकिन्छ तपाईँहरूकै सुझाव सल्लाह र यस्ता धेरै लेटर्सहरूको आधारमा हामी कार्यक्रमलाई अगाडि बढाउनेछौँ।
हामी धेरै धन्यवाद छौँ उहाँप्रति होइन त्यसरी नै श्रोताहरू यस्तो खोकाइ त तपाईँले घर घरमा धेरै सुनिसक्नु भएको होला यस्तो होइन अहिले रुगा खोकीको एकदम माहौल छ सबैतिर होइन यो एकदम मौसम बद्लेर हो कि के भएर हो त्यो चाहिँ थाहा भन्न अब म पनि भन्न सक्दिनँ होइन यो समयमा पक्का पनि आफ्नो सबै मान्छेहरू आफ्नो घरमा आफ्नो घर परिवारमा छोरा अथवा छोरी अथवा दिदी अथवा बहिनी सब पक्का पनि एकजना न एकजनालाई रुगा खोकी लागेकै होला। यो समयमा मैले सोचेँ युवा संसारले चाहिँ के सोचेँ भने रुगा खोकी चाहिँ एउटा घरेलु उपचार कसरी रुगा खोकीबाट बाँच्ने भनेर एउटा घरेलु उपचार चाहिँ हामी साथीहरूसँग सेयर गरौँ भन्ने सोच भएर मैले एउटा सानो टिप्स ल्याएको छु। श्रोताहरू तपाईँलाई रुगा खोकी लागेको छ भने पक्का पनि कोल्ड ड्रिङ्क्स चाहिँ नखानु होला होइन नपिउनु होला खानुभन्दा पनि होइन कोल्ड ड्रिङ्क्स नखानु होला त्यसबाट एकदम टाढा रहनु होला। विक्स लगाएर तातो पानीमा बाफ लिनुभयो भने होइन 10 मिनटसम्म त्यसलाई भनिन्छ दिनमा 3 चोटि विक्स भनिन्छ नि एउटा बाम होइन हामीले अहिले यहाँ प्रख्यात अस्ट्रेलियामा चाहिँ उहाँ चाहिँ नेपालमा चाहिँ विक्स भन्थ्यौँ हामी होइन त्यो लगाएर चाहिँ तातो पानीको बाफ लिनुभयो 10 मिनटसम्म दिनमा 3 चोटि भने पक्का पनि तपाईँले रुगाखोकीबाट मुक्त पाउन सक्नुहुन्छ होइन. त्यसरी नै तातो दुध अथवा तातो पानीमा बेसार अथवा हल्दी मिक्स गरेर होइन टर्मेरिकको धुलो मिक्स गरेर खानुभयो, सेवन गर्नुभयो भने यसले चाहिँ एन्टिब्याक्टेरियल काम गर्छ भनिदिएको छ. विशेष पदार्थ हुन्छ होइन एन्टिब्याक्टेरियलको, त्यसले एकदम राम्रो गर्छ. त्यसरी नै रुगाखोकी भनेको चाहिँ एटलिस्ट 3 दिनसम्म जान्छ होइन. यदि तपाईँले यति माथि जति पनि भन्यो होइन यो कुराहरू गर्दाखेरि पनि रुगाखोकीले राम्रो काम र रुगाखोकीलाई सावधान गर्न सक्नु भएन भने पक्का पनि डक्टरकोमा गएर चेक गराउनुहोस्. तर अर्को कुरा चाहिँ के भने नि र युनिसा के भने, रुगाखोकी चाहिँ कस्तो भने एउटा भाइरसले लाग्ने रोग हो होइन. यसलाई दबाई पानी होइन औषधि गर्नुभन्दा पनि आफ्नो जे आफ्नो शरीरको एउटा इम्युनिटी पावर भनिन्छ नि होइन, त्यसलाई बढाउँदाखेरि चाहिँ एकदम राम्रो हुन्छ. इम्युनिटी पावर स्ट्रङ भयो भने चाहिँ रुगाखोकीबाट बस्न सकिन्छ भनेर चाहिँ एउटा फ्याक्ट होइन त्यो मैले पढेको थिएँ. त्यसमा चाहिँ सानो कुराहरू अब जाडो महिनामा खानेकुराहरू के हुन्छ होइन त्यो कुराहरू मैले सानो बटुलेको थिएँ, त्यो भनिहाल्छ. बदाम कतिको खानु मनपर्छ?
मेरो त फेभरेट
बदाम त सबैको फेभरेटै हो होइन. बदाम खानु एकदम राम्रो रहेछ जिउलाई इम्युनिटी बढाउनु छ भने, इम्युनिटी पावर बढाउनु छ भने बदाम खानु एकदमै राम्रो होइन. त्यसरी नै माछा भिटामिन डी अथवा ओमेगा हुन्छ नि, ओमेगा 3 भनिन्छ नि, भिटामिन डी अथवा ओमेगा 3 पाउनुको लागि माछाको सुप तातो तातो यो जाडोमा जाडो मौसममा होइन तातो तातो सुप बनाएर चाहिँ खायो भने एकदमै राम्रो.
काँडा लाग्छ जम्मै
होइन, त्यसो नि घाममा बस्दा पनि एकदम भिटामिन डी पाइन्छ होइन. काँडा छुट्याएर खानु पर्यो नि,
माछा खाँदा त काँडा छान्दा छान्दा हुन्छ.
तर पनि माछाको काँडा पनि एकदम सुप बनाएर खायो भने चाहिँ त्यस्तो गर्नु जस्तो लाग्यो होइन. अर्को चाहिँ के भने अन्डा होइन, एक अन्डा चाहिँ नियमित रूपमा सेवन गर्नु एकदमै राम्रो, ओमेगा 3 भिटामिन सबै थोक पाइन्छ भनेर भनिएको छैन.
अन्डो त साह्रै मिठो हुन्छ नि त,
मलाई पनि
हो सबैलाई मिठो हुन्छ. अनि त्यसरी नै सुन्तला होइन, सुन्तला जाडोमा हामी चाहिँ भन्थ्यौँ सुन्तला खायो भने चिसो लाग्छ होइन, तर सुन्तलामा चाहिँ भिटामिन सी हुन्छ होइन. भिटामिन सी भएको कारणले गर्दा भाइरल इन्फेक्सन रुगाखोकी होइन त्यसबाट चाहिँ बचाउँछ, किनभने यसमा एन्टिब्याक्टेरियल जस्तो तत्त्व रहेको हुन्छ त्यहाँबाट बच्छ भनेर भनिएको छ होइन. अनि प्रशस्त मात्रामा पानी खानुपर्छ, पानी चाहिँ होइन आफ्नो शरीरलाई हाइड्रेट गर्नु लागि प्रशस्त मात्रामा पानी खानुपर्छ. अदुवा लगाएर चिया खानु, जाडोमा तातो तातो चिया बनाएर अदुवा लगाएर खानुभयो भने एकदमै राम्रो होइन. त्यसरी नै जाडोमा केही मात्रामा सक्खर खानुभयो पनि हाम्रो पाचन शक्ति भन्छ नि, पाचन शक्तिलाई पनि सहयोग गर्छ. त्यसरी नै हाम्रो इम्युनिटी पावर पनि बढाउँछ अनि एउटा खुन ब्लड सर्कुलेसनलाई पनि हेल्प गर्छ भनेर भनिएको छ. श्रोताहरू यो थियो हेल्थ टिप्स.
हजुर श्रोताहरू, तपाईँलाई यस बिचमा म फेरि एउटा जानकारी दिइहाल्छु. जुन 17 तारिक तपाईँले विशेष कार्यक्रम सुन्नुभयो युवा संसारको, थियो एउटा साङ्गीतिक कार्यक्रम थियो त्यतिखेर विशेष कार्यक्रम. अर्को हाम्रो विशेष कार्यक्रम अगस्त 5 तारिक आउँदैछ, फेरि दोस्रो विशेष कार्यक्रम आउँदैछ 5 तारिक.
एकदमै
सुन्न नभुल्नु होला, अवश्य पनि विशेष कार्यक्रम हाम्रो रहनेछ. र जुन अगस्त 5 तारिकको हाम्रो विशेष कार्यक्रम साहित्यिक रहनेछ, साहित्य सम्बन्धी चाहना राख्ने, साहित्य सम्बन्धी इन्ट्रेस्ट राख्ने व्यक्तिहरू अथवा तपाईँ श्रोताहरू हुनुहुन्छ भने तपाईँले आफ्नो लेख रचना, आफ्नो कविता अथवा आफ्नो कुनै पनि लेख रचना तपाईँ हामीलाई पठाउनु होला. तपाईँको क्रिएसन हामी भाषण तपाईँ आफ्नै स्वरमा भन्न चाहनुहुन्छ भने तपाईँ हामीलाई फेसबुकमा मेसेज छोड्नु होला, हामी तपाईँको आफ्नै भोइसमा रेकर्ड गराउने हामी समय मिलाउनेछौँ. अब हामी समय निकै डाँडो काटिसकेको छ, छुटका अलि अगाडि बढ्दैछौँ. अबको पालो रहेको छ युनिसाको. युनिसाले अघिदेखि हामी भुटानको इतिहास भन्छु भन्दै थियो होइन, भुटानको इतिहासको बारेमा छुटका केही पढ्छु भने आज भुटानको भुटानमा नेपाली भाषीहरू कसरी पुगे त्यसको बारेमा छोटकरीमा हामी जानकारी दिन्छौँ. युनिसा के छ अब?
हजुर सुन्नुहोस् है त भुटानको बारेमा र भुटान राजतन्त्रको स्थापना सन् 1907 भएको हो. भुटानमा राजतन्त्र चाहिन्छ, एउटा केन्द्रीय शक्ति र नेता चाहिन्छ भनेर आवाज उठाउने पनि नेपाली भाषीहरू नै थिए. नेपाली भाषीले त्यस्तो आवाज नउठाएका भए सायद आज भुटानको भिन्न अस्तित्व हुने थिएन होला. साग क्षेत्रको सानो मुलुक भुटानमा नेपाली भाषीहरूको स्वतन्त्रता र अधिकार संकुचित भएको धेरै वर्ष भयो. अन्तर्राष्ट्रिय मानव अधिकार घोषणा पत्रमा हस्ताक्षर गरे पनि भुटानले जातीय भेदभावको निर्मूलीकरण र मानव अधिकार बहालीनको निम्ति कुनै ठोस कार्य गरेको पाइँदैन. भुटानको विकासमा नेपाली भाषीहरूको योगदान योग देखिएको भए पनि 20 शताब्दीको अन्त्यतिर आएर देशबाटै लखेटिनु परेको छ. देश र शासकको निरन्तर सेवाका बावजुद नेपाली भाषीहरूले भुटानी शासकबाट चर्म दुःख भोग्नु परेको छ। नेपाली भाषी भुटानीहरूले देशको निम्ति ज्यान गुमाए पनि आज देशविहीन बनिनु परेको छ। धेरै इतिहासकारहरूले भुटानमा नेपाली साथीभाइ नेपाली भाषीहरू त्यहाँका धर्मराजा साब्डुङ नवनामगेलको समयमा गएका हुन् भनेका छन्। तिब्बतबाट हुने स्वाभावित आक्रमणको प्रतिकार गर्न तत्कालीन धर्मराजाले गोर्खाका राजा राम शाहबाट केही गोर्खालीहरूलाई भुटान लगेको इतिहास पाइन्छ। त्यसबेला राम शाहले आफ्ना रैतीहरू मध्येबाट विष्णु थापाको नेतृत्वमा 40-50 परिवारलाई धर्मराजाको देशको सुरक्षा गर्नु भनी पठाएका थिए। त्यसबेला भएको ताम्रपत्र आज पनि भुटानको सङ्ग्रहालयमा सुरक्षित रहेको छ। 7 शताब्दीमा राजा अंशुवर्मीको वर्मीकी छोरी भृकुटीको विवाह तिब्बतका राजा सङचङ गम्पोसित भयो। त्यसपछि भृकुटीको सक्रियतामा नेपाल भारत भुटान सिक्किम र तिब्बतमा गरी जम्मा 108 बौद्ध गुम्बाहरू निर्माण गरिए। त्यस्ताका नेपालका सिकर्मी र मूर्तिकारहरू धेरै प्रसिद्ध भएकोले यी 108 बौद्ध गुम्बाहरूको निर्माणमा नेपालीहरूले नै नेतृत्व गरेको अनुमान छ। अर्निकोलाई चीनले सम्मान गरेपछि स्तूप निर्माणकारमा नेपालीहरूको माग भयो। नेपाली राजकुमारीले नेतृत्व गरेको हुनाले पनि यी 108 गुम्बा निर्माणमा नेपालीहरूले नै नेतृत्व गरेको विश्वास गरिन्छ। यी 108 गुम्बाहरूमध्ये हाल भुटानमा भएका पारोका किचु गुम्बा र बुङथाङको जाम्पेलाङ पनि हुन्। भृकुटीले गुम्बा निर्माणका निम्ति सन् 639 केही नेपालीहरू भुटान पठाएकी थिइन्। त्यसका अलावा इन्स्वी सनको सुरुतिर भुटानमा हिन्दू राजा दर्पुदेवले शासन गरेको किंवदन्ती पाइन्छ। यस्तै अर्को किंवदन्ती अनुसार पौराणिक महापुरुष ऋषि कांस्यपकी अर्धाङ्गिनी भृकुटीको जन्म भुटानमा भएको मानिन्छ।
त्यसैले उनकै स्थान वा भूति स्थान जुन काश्यप भूति भनेको काश्यप ऋषि काश्यपकी श्रीमती हुन् अर्थात् अर्धाङ्गिनी भनिन्छ। बुद्धिस्थान नै अपभ्रंश भएर भुटान भएको बुढापाकाहरू सुनाउँछन्। नेपाली भाषीहरूको भुटानमा बसोबासका बारेमा इतिहासकार निर्मला दासले अर्को तर्क प्रस्तुत गरेकी छन्। उनको भनाइअनुसार भुटानमा नेपाली भाषीहरू बौद्ध गुरु पद्मसम्भवको भुटान प्रवेशसँगै पसेका हुन्। बुम्थाङका राजा सेन्दाग्याप बिरामी परेकाले केही भुटानीहरू उनको उपचारका निम्ति गुरु पद्मसम्भवलाई निम्तो गर्न नेपालको मराठीका भन्ने स्थानमा आए जहाँ बौद्ध गुरु पद्मसम्भव बस्ने गर्थे। त्यसैले उनको अनुयायी नेपालीहरू पनि भुटान गए त्यसपछि भन्ने गरिन्छ। भुटानको प्रसिद्ध ताक्साङ मोनास्ट्री गुम्बा गुरु पद्म सम्भवले नै बनाएको हुनाले गुम्बा निर्माणमा नेपाली भाषीहरूको योगदान रहेको अनुमान गर्न सकिन्छ। त्यसपछि 1624 र 1640 भुटानका धर्मराजाले क्रमशः रामशाह र शिवसिंह मल्लबाट मागेर केही गोर्खाली र नेपालीहरूलाई भुटान लगेका थिए। रामशाहका राज्यबाट गएका गोर्खालीहरूले भुटानको सुरक्षामा महत्त्वपूर्ण भूमिका खेलेका थिए भने शिवसिंह मल्लबाट लगिएका नेपालीहरूले भुटानको सामाजिक आर्थिक खास गरी गुम्बा र मूर्ति निर्माण एवं विकासमा योगदान दिएका थिए। शिवसिंह मल्लबाट राज्यबाट लिएका नेपालीहरू भने सिकर्मी डकर्मी र वज्रकर्मीहरू थिए। जब ब्रिटिस भारतले भुटानमाथि हमला गर्ने सम्भावना बढ्न थाल्यो त्यसपछि नेपाल र भुटानको सम्बन्धमा अरू प्रगाढता आयो। सन् 1861 भुटान र इस्ट इन्डिया कम्पनीको सम्बन्धमा केही असहज परिस्थिति उत्पन्न भएको थियो। सन् 1863 युद्धमा सङ्घारमा पुगेको भुटानले नेपालको सहयोग पाएको थियो। त्यसबेला भुटानको शासन बागडोर सम्हालेका पारो पेन्डप वा भुटानका प्रथम राजाका बाबु जिग्मे नामग्याल वाङचुकले भुटानलाई फौजी सहयोगका निम्ति नेपालका राजा सुरेन्द्र विक्रम शाह र प्रधानमन्त्री श्री तेन जङ्ग राणासित सम्झौता गरेका थिए। यसरी नेपालको र भुटानको सम्बन्धमा समय सापेक्ष सुधार भई अझ प्रगाढ हुँदै आएको थियो। नेपाल र भुटानका बौद्ध तथा धार्मिक व्यक्तिहरू पनि एकअर्काका देशमा आते जाते गर्ने परम्परा आजसम्म चलिरहेको छ। सन् 1940 शिवसिंह मल्लबाट रैती लिएर फर्कने क्रममा साब्रुङ नवनामग्यालले स्वयम्भूमा भुटानी लामाहरूले 1000 बत्ती बाल्ने नयाँ परम्परा सुरु गरेका थिए। त्यसपछि भुटानका लामाहरू परम्परागत रूपमा स्वयम्भूमा बस्ने गरेका छन्। हाल त्यहाँ भुटानबाट आएका काश्य हाङ लामो त्यस परम्परालाई धान्ने क्रममा छन्। श्रोताहरू, यो इतिहास हामी साधना मासिक पत्रिकाबाट वर्ष 10 अङ्क 11 पूर्णाङ्क 106 2059 मङ्सिरबाट साभार गरिएको छ तपाईँलाई सुनाउँदैछौँ
श्रोताहरू अहिले सुन्दै हुनुहुन्थ्यो भुटानको हिस्ट्री होइन भुटानको इतिहास हामी सुन भन्न जाहिर नै छ तर त्योभन्दा पहिला हामी एउटा सानो एउटा मिठो गीत बजाउँछ जस्तो लाग्यो यो गीतलाई चाहिँ रिक्वेस्ट गर्नुभएको छ विशाल होइन हाम्रो नियमित श्रोता विशालले एडलेटबाट उहाँले भन्नुभएको छ सल्सबरीको साथीहरू चन्द्र ढकाल लक्ष्मी अधिकारी भुवन काफ्ले पङ्कज ढकाल गोपाल मिश्र पुष्कर ढकाल अनि अमेरिकाका साथीहरू केशव कथेल गङ्गाराम मङ्गर सन्त खड्का राजीव खत्री मीना आचार्य कुमारी आचार्य भुवन आचार्य तोया हुमगाई र अल दोज हुनोमी भनेर उहाँले रिक्वेस्ट गर्नुभएको छ एडिन प्रधानको यो गीत
साथी फेरी फेरी हृदय तोड़ने लही न समझा भूली दीने लाई टाड़ा भाई जाने लही न बोलो साथी फेरी फेरी हृदय तोड़ने लही बल्झाऊ भरे को खाऊलाई सहन धेरै गाह्रो छ न सम्झाऊ भुलेको यादलाई बिर्सन धेरै गाह्रो छ न सम्झा धेरैले खेल्छ कसैले हँसाउँछ कसैले रुवाउँछ भुल्न नसक्ने चोटहरू बोकी आफ्नै भाग्यलाई दोष्याउने गर्छ
नसम्झ भोलिदिनेलाई भन्ने यो मिठो गीत विशाल अधिकारीको स्वरमा विशाल अधिकारीको अनुरोधमा हामी तपाईँलाई सुनायौँ एड्रिन प्रधानको स्वरमा. अब श्रोताहरू तपाईँलाई हामी जानकारी दिनेछौँ. सुरुमा हामीले रामायण वाचनको अलिकति स्वर सुन्यौँ अर्काकै आवाजमा. अब रामायण वाचन त भइहाल्छ. रामायण वाचनका विषयमा हाम्रो सिनियर्सहरूले पनि यो बिहिबार कार्यक्रम गर्दैछन् सल्सबरीमा. तपाईँ सुन्न चाहनुहुन्छ रामायण भने त्यहाँ जान सक्नुहुन्छ बिहिबार. अब एथनिक स्कुल जुन केही समय अगाडिदेखि इस्टाब्लिस भएर हामी मसिना केटाकेटीलाई अथवा बालबच्चालाई नेपाली भाषा सिकाउने गरिरहेका छौँ, त्यो स्कुलको समय जगत्मा साउथ अस्ट्रेलियामा भानु जयन्ती मनाउने कार्यक्रम रहेको छ र कार्यक्रम सञ्चालन गर्दा अथवा कार्यक्रम आयोजना गर्ने समितिका संयोजकको रूपमा स्कुलकै प्रिन्सिपल प्रकाश धमला हुनुहुन्छ र प्रकाश धमलासँग हामी कुरा गर्दैछौँ। प्रकाशजी कार्यक्रममा स्वागत छ।
धन्यवाद इन्द्रजी र समस्त युवा संस्था टिमलाई म हार्दिक धन्यवाद दिन चाहन्छु।
भानु जयन्तीको अवसरमा गरिने कार्यक्रम के हो र कहिले गरिँदैछ यसको बारेमा हाम्रो श्रोताहरूलाई जानकारी दिनुहोस् न।
भानु जयन्ती दक्षिण अस्ट्रेलियामा कहिलेदेखि मनाउन सुरु गरियो भन्ने कुरोको निर्कुल त मलाई थाहा छैन, तर पनि अब 2010 सालदेखि पहिलोचोटि पुण्य फाउन्डेसनको आयोजनामा कार्यक्रम भयो सिटीमा अथवा एडलेडमा कग्निन हलभित्र भने त्यस पछाडि फेरि गत वर्ष पनि त्यसरी नै बुटनिस एसोसिएसन इन साउथ अस्ट्रेलिया आइएनएलसको संयुक्त सह आयोजनामा कार्यक्रम सम्पन्न भयो भानु जयन्ती। र यसपालि चाहिँ बुटनिस एथनिक स्कुल बासा र आइएनएलसको संयुक्त सह आयोजनामा सधैँ सिटीमा हुने गर्थ्यो भने यसपालि चाहिँ सल्सबरीमै हुने भन्ने कुरो लिएर हामीले अहिले त्यसको बारे तयार गरिरहेका छौँ।
कहिले र कुन ठाउँमा हुँदैछ बार मिति स्थान दिनुभयो भने हाम्रो श्रोताहरू आउनलाई सजिलो हुन्छ होला।
अवश्य पनि म बोल्दै थिएँ, यसपालिको कार्यक्रम चाहिँ आउँदो शनिबार 14 जुलाई 2012 शनिबार ठिक बिहान 10 बजेदेखि 2:30 सोल्सबरीको सेन्ट जोन एङ्ग्लिकन चर्चमा हुँदैछ। जानेर अहिले सबैको लागि सजिलो भाषामा भन्नुपर्दा चाहिँ हाम्रा वृद्ध आमा बुबा भेला हुने ठाउँ त्यही हलमा चाहिँ हुँदैछ भन्न चाहन्छु।
हजुर, शनिबारको दिन 10 बजे।
हजुर
हजुर, त्यहाँ म पनि कविता भन्न पाउँछु कि पाउँदिन होला?
अवश्य, यो कस्तो भने एउटा विशुद्ध साहित्यिक कार्यक्रम हो, यसलाई हामीले कवि गोष्ठी भनेर पनि नामकरण गरेका छन्, यसलाई हामीले सृजनात्मक भेटघाट भनेर नामकरण गरेका छौँ। जहाँनिर साहित्यका विभिन्न विधाहरूलाई समेटेर विभिन्न विधाहरूलाई श्रोता र दर्शक एवं स्रष्टा र सर्जक माझ पुर्याउन सकिन्छ भन्ने हाम्रो चाहना हो। हामीले यसरी गरेर अरू स्टेटमा भएका कवि मनहरू अथवा सृजनशील मनहरूलाई पनि हामी त्यो दिन फोन मार्फत उहाँहरूलाई हामीले इन्ट्री गराएर उहाँहरूको कविताहरू पनि सुन्नेछौँ। यदि सम्भव भएमा स्काइप मार्फत संसारभरि छरिया रहेका भुटानी संस्थाहरूका कविताहरू पनि स्काइप मार्फत सुनाउने र सुन्ने भन्ने जानकारी हामी विकास गरिरहेका छौँ। अब हेरौँ कहाँसम्म सफल हुन्छ, तर हाम्रो एउटा उद्देश्य चाहिँ के हो भने साहित्यका कुनै पनि विधा लामा भन्दा पनि छोटा, जस्तै अब म सरासर भन्न चाहन्छु गजल कविता हाइकु रुवाई टाँका होइन झन्डा कविताहरू भए यी साहित्यका छोटा र लघुकथाहरू नेपालीमा अथवा अङ्ग्रेजीमा हामी यसलाई भाषाको कुनै पनि पालाबन्दीहरू लाएका छैनौँ, कुनै पनि बााउन्ड्रीहरू लाएका छैनौँ, किनकि सृजनामा हामी कहिले पनि छेकबार लाउँदैनौँ।
कुनै पनि भाषामा हुनसक्छ, अङ्ग्रेजी नेपाली
जुनैमा हुनसक्छ, उहाँहरूले जङ्खामा भन्दा पनि हुनसक्छ, हिन्दीका गजलका शेरहरू सुनाउँदा पनि हुन्छ,
र यसमा राई तामाङ गुरुङ नेवार सबै भाषामा सुनाउँदा हुन्छ,
सबै भाषामा सुनाउन सक्नुहुन्छ, तर उहाँहरूले त्यति हुँदाहुँदै पनि कमसेकम त्यसको पृष्ठभूमि बाँधिदिनु भयो भने झन् राम्रो हुन्छ भन्ने हाम्रो चाहना हो, हाम्रो मान्यता हो। त्यसै गरेर गत साल र त्योभन्दा अघिल्लो साल हामीले कविता वाचन मात्रै कार्यक्रम गरेका थियौँ भने यसपालि चाहिँ भाइ बहिनीहरूको नृत्य पनि हामी समेट्नेछौँ र हामीसँग गायक गायिका पनि हुन्छ, उहाँहरूको गीतहरू पनि हामी समेट्नेछौँ भन्ने हामी लागेको छ र हामी त्यो विषयमा छलफल गरिरहेका छौँ। र यसपालि भानु विशेष वन्दनाहरू पनि आफ्नै शब्द रचनामा अनि हाम्रै स्थानीय स्वरहरूमा सुनौ भन्ने हाम्रो चाहना हो, अब हेरौँ कहाँसम्म सम्भव हुन्छ।
प्रकाशजी समयको लागि धेरै धेरै धन्यवाद, कार्यक्रम सफल रहोस् भन्ने हाम्रो शुभकामना।
तपाईँलाई धन्यवाद र यस कार्यक्रममा तपाईँहरू आउनुहुन्छ भन्ने पूर्ण विश्वासका साथ युवा संस्थाले खेल्नुपर्ने भूमिका पक्कै पनि इन्द्रदाई एवं युवा टिमले खेल्छ भन्ने मलाई पूर्ण चाहना छ र यो विश्वासका साथ अहिलेलाई पनि बिदा माग्न चाहन्छु। धन्यवाद।
हस् धन्यवाद। श्रोताहरू अहिले सुन्नुभयो कार्यक्रम आयोजक समितिको संयोजक प्रकाश धमलाजीसँग हामीले छोटो कुराकानी गरेका थियौँ।
हजुर श्रोताहरू, साउथ अस्ट्रेलियामा निकै ठुलै भानु जयन्ती समारोह हुन लागिरहेको रहेछ होइन, पक्का पनि तपाईँहरू पनि नछुटाउनु होला। तपाईँहरू भन्नै सक्नु भएन भने, कविताहरू तयार पार्न सक्नु भएन, कविता गजलहरू तयार पार्न सक्नु भएन भने सुन्न चाहिँ पक्का पनि नबिर्सिनु होला। त्यसरी नै श्रोताहरू, भानु जयन्ती किन मनाइँदैछ र भानु जयन्ती के हो भन्ने विषयमा छोटो टिप्पणी लिएको थिएँ होइन। असार 29 गते भानु जयन्ती भनेको भानुभक्त आचार्य होइन, भानुभक्त आचार्य चाहिँ असार 29 गते यानि कि जुलाई 13 मा असार 29 गते भनौँ न उहाँ जन्म धनञ्जय आचार्य र माता धर्मावती देवीबाट विक्रम सम्बत 1971 1871 असार 29 गते भएको थियो. उनका हजुरबुवा श्रीकृष्ण आचार्यबाट उहाँले प्राथमिक शिक्षा पाएका थिए होइन. त्यसरी नै घाँसीको उहाँ भनिन्छ घाँसीको घाँस काटेर पाटी पौवा बनाउने इच्छाबाट घाँसीको घाँस काटेर पाटी पौवा बनाउने इच्छाबाट चाहिँ उहाँले प्रेरणा पाएका थिए अरे.
हजुर, उहाँले घाँसीबाट प्रेरणा पाउनु भएको थियो र उहाँले धेरै कृतिहरू लेख्नु भएको छ. सबैभन्दा चर्चित कृति भनेको रामायण हो. त्यसका अलावा वधु शिक्षा, प्रश्नोत्तरी, राम गीता धेरै कृतिहरू उहाँका छन्. हामी यो सबै कुराहरू भन्न सक्दैनौँ. हामीलाई समयले ठेल्दैछ यहाँ.
गङ्गाले
एक दुईवटा भरफमा भनिहाल्छु रामायणको भन्दैछ. गङ्गाको यो रामायण वाचन सुनिहालौँ हामी श्रोताहरू यहाँबाट.
श्रोताहरू म ट्राई गर्दैछु है त. एक दिन नारद सत्यलोक पुगी गया लोको गरौँ हित पनि ब्रह्मा ताहि थिया पर्या चरणमा खुसी गराया पनि क्या सोच्छौ तिमी सोध म भन्छु म पनि मर्जी भया थियो जसै ब्रह्माको करुणा बुझेर ऋषिले बिन्ती गराया तसै.
अब गङ्गाले भन्छ म पनि ट्राई गरौँ. उसको यो पुरानो शैली हो उसको होइन. म अलि मोडर्न मान्छे परेँ क्या. मोडर्न तरिकाले भन्ने जस्तो लागिरहेको छ.
पक्का पनि
दृष्टि आज सीताजीलाई किन यो विस्तार पुराना दियो यस कामले जति छन् यहाँ यी सबको प्राण खैचिलियो कै केसित कुरा वशिष्ठ गुरुले यति गर्या थिए जसै विदा भई रघुनाथ चढ्या रथ विषय सम्पूर्ण रोया तसै.
हजुर श्रोताहरू, यो रामायणको एकदमै मिठो मिठो श्लोकहरू हामीले पनि भन्न ट्राई गऱ्यौँ. कस्तो भयो के भयो थाहा छैन होइन. युनिसाले केही भन्ला जस्तो गरिरहेछ.
म भने चाहिँ अर्को पालि ट्राई गर्दाखेरि पनि भएन र अब अर्को पालि एकदमै कोसिस गर्नेछौँ. र अब समय भने हामीलाई डाँडा काटिको सक्यो र अब बिदा माग्ने बेला भइसकेको छ. र तपाईँहरूलाई कुसुमे रुमालको मायाको बारेमा गीत छोड्दै हामीलाई बिदा दिनुहोस्. म युनिसा, गङ्गा र इन्द्रलाई बिदा दिनुहोस्. नमस्ते.
प्रीति होइन प्रीति, प्रीतिको फुला
मायाको बारीमा प्रीतिको फुला
हो त्यसो सङ्गाली राखेको
Thank you.